خطیب اثر ہے منبر پہ آ رہے ہیں حسین.
صلوات پڑھے مل کے محمد و آل محمد پر. اللهم صل على محمد وآل محمد وعجل فرجه. فاتحة نذر شهداء کربلا و اسرا کوفہ و شام. بسم الله الرحمن الرحیم. الحمد لله رب العالمين. الرحمن الرحیم مالک یوم الدین. اياك نعبد و اياك نستعين. اهدنا الصراط المستقيم صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين. مومنین کرام، ایک مرتبہ سورہ حمد و تین مرتبہ سورہ اخلاص کی تلاوت کر کے اول و آخر درود کے ساتھ آج شب جمعہ ہے. تمام شہداء ملہ، شہداء راہ آزاد، شہداء راہ دین اپنے اپنے مرحومین کی ارواح کی بلندی کے لیے، بالاخص وہ پاکیزہ نفوس جنہوں نے اہل بیت اطہار علیہ السلام کی راہ میں اپنی جانوں کے نذرانے پیش کیے، روضہ مقدس جناب زینب سلام اللہ علیہا کی حفاظت کے دوران شہید ہو جانے والے جوانان کی بلندی درجات کے لیے، امام عسکریہ علیہ السلام کے روزوں کی حفاظت کے دوران شہید ہو جانے والے جوانان کی بلندی درجات کے لیے اپنے اپنے مرحومین کو شامل کرتے ہوئے، بالاخص مولانا یوسف چنگیزی اور اس کے ساتھ ساتھ جناب سید قائم حسین ابن سید محمد سبتین زیدی کی بلندی درجات کے لیے، وہ مومنین مومنات کہ جن کا ظاہراً کوئی فاتحہ خواہ نہیں ہے، ان سب کی بلندی درجات کے لیے، رحم اللہ من قرأ الفاتحہ. بسم اللہ الرحمن الرحیم. الرحمن الرحیم مالک اياك نعبد واياك نستعين اهدنا الصراط المستقيم صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين. بسم الله الرحمن الرحيم. قل هو الله تعالى الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد. بسم الله الرحمن الرحيم. قل هو الله تعالى الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد. بسم الله الرحمن الرحيم. قل هو الله تعالى الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد. ظہور امام میں تعجیل کی دعا کرتے ہوئے، سید الشہداء علیہ الصلوۃ والسلام کی زیارت اور ان کی شفاعت کو پروردگار سے طلب کرتے ہوئے، ان کی تعلیمات پر عمل پیرا ہونے کی توفیق پروردگار عالم سے طلب کرتے ہوئے، ان کے صدقے میں تمام حاجات کی قبولیت کے لیے، پریشانیوں کی دوری کے لیے، بالاخص ہمارے وہ بے گناہ جوانان جو بے جرم و بے خطا اسیر کر دیے گئے ہیں اور ان کا کچھ پتہ نہیں ہے، ان کے گھر والے پریشان ہیں، ان تمام گمشدگان کی بازیابی کے لیے، وہ عجل فرجہم کے ساتھ با آواز بلند صلوات پڑھیں محمد و آل محمد پر. اللهم صل علی محمد و آل محمد و عجل فرجہم ولعن واہلک اعداءہم. لا حول ولا قوة الا باللہ العلی العظیم. اعوذ باللہ من الشیطان اللعین الرجیم. بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین بارئ الخلائق اجمعین مالک یوم الدین الصلاة والسلام علی اشرف الانبیاء والمرسلین خاتم النبیین رحمت للعالمین الذی دنا فتدل فکان قاب قوسین او ادنا سیدنا و مولانا ابی القاسم محمد. اہل بیتہ الطیبین الطاہرین المعصومین المظلومین الذین اذهب اللہ عنہم الرجس و طہرہم تطہیرا. لا سیما بقیت اللہ العظم روحی و ارواح العالمین لتراب مقدمہ الفدا واللعنة الدائمة الباقية الابدية على اعدائهم ومنكري فضائلهم وغاصبي حقوقهم اجمعين من يوم ظلمهم وعداوتهم وغزمهم الى قيام يوم الدين. اما بعد، قال الله فاعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والذين جاهدوا فينا لنهدينهم سبلنا وَإِنَّ اللَّهَ لَمَعَ الْمُحْسِنِينَ. درود پڑھے مل کے محمد و آل محمد. اہل بیت اطہار علیہ السلام کی خوشنودی کے لیے پھر ایک صلوات پڑھیں، محمد و آل محمد. شب جمعہ کی برکات کے حصول کے لیے پھر ایک صلوات پڑھیں، مل کے محمد و آل محمد پر. صلی اللہ محمد و آل محمد. مومنین اکرام، جہاد تبیین اہل بیت کے عنوان سے جن سلسلہ مباحث کو شروع کیا تھا، آج ہم اپنے آٹھویں مرحلے میں داخل ہو چکے ہیں. اس مقدس عنوان کو آپ کے سامنے بیان کرنے کے لیے جس آیت مجیدہ سے سہارا لیا ہے، وہ سورہ مبارک عنکبوت کی آخری آیت ہے کہ جس میں پروردگار عالم ارشاد فرما رہا ہے، والذین جاہدوا فینا لنہدینہم سبلنا. وہ لوگ کہ جنہوں نے ہماری راہ میں جہاد کیا، ہم ضرور بضرور ان کی آسانیوں کی طرف ہدایت کریں گے. وَإِنَّ اللَّهَ لَمَعَ الْمُحْسِنِينَ، اور بتحقیق و بے شک اللہ نیکیاں کرنے والوں کے ساتھ ہے. آپ کی خدمت میں عرض کیا کہ جہاد تبیین اس وقت ایک اہم فریضہ، فوری فریضہ اور عینی فریضہ ہے، اور اس چیز کو مشخص کیا ہے مقام معظم رہبری نے کہ وہ پردے جو دین کے حقائق پر ڈالے گئے ہیں، آج ہر فرد کی ذمہ داری ہے کہ ان حقیقتوں کو برملا کرے، لیکن ان کو برملا کرنے کا انداز وہ ہو جو انداز معصومین علیہ السلام نے ہمیں سکھایا ہے. اور اگر ہم توجہ کریں اہل بیت اطہار علیہ السلام کی سیرت کی طرف، تو ہمیں نظر آئے گا کہ اہل بیت اطہار علیہ السلام نے ہر مقام پر، چاہے حالت جنگ میں ہوں، اپنے وطن میں ہوں، سفر میں ہوں، راحت ہو، نہ آرامی ہو، پریشانیاں ہوں، ایک کام کو تواتر کے ساتھ انجام دیا ہے، اور وہ ہے دین خدا کی نصرت. یعنی اگر واقعاً حقیقی معنی میں کسی کو ناصر دین خدا کہا جا سکتا ہے، تو وہ حضرات محمد و آل محمد علیہ السلام. ایک صلوات پڑھ دیں، مل کے محمد و آل محمد. آج اگر آپ دقت کریں تو آپ کو نظر آئے گا توحید کا نعرہ لگانے والے، جس توحید کو بیان کر رہے ہیں، اگر محمد و آل محمد علیہ السلام کے در سے توحید کو بیان کیا جائے تو سمجھ میں آئے گا در حقیقت وہ جو توحید بیان کر رہے ہیں وہ توحید ہے ہی نہیں. کہیں پر خداوند متعال کی ذات کو محدود کیا جا رہا ہے، کہیں اس کی جسم و جسمانیت کے قائل ہو رہے ہیں، کہیں پر پروردگار عالم کو نعوذ باللہ اس انداز سے بیان کر رہے ہیں کہ جو شان حق سے متقاضی نہیں ہے، اس کے برابر بات نہیں ہے. اسی طریقے سے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی رسالت کے حوالے سے، کہ جب رسالت کے حوالے سے تذکرہ کیا جائے تو آپ کو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے حوالے سے ایسی ایسی باتیں منسوب بعض کتابوں میں ملیں گی. الحمدللہ رب العالمین، مکتب تشیع کی کتب اور علماء اور ان کا بیان ان تمام تر لغویات سے پاک ہے کہ جو رسالت معاب محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی قداست اور ان کی شان کے خلاف ہے. لیکن آپ کو ایسا لٹریچر مل جائے گا. یہاں سے رسالت معاب صلی اللہ علیہ وآلہ وسلم کے دفاع کا انداز آپ نے اپنے اثر میں دیکھا، اپنے زمانے میں دیکھا، کہ جب کسی حتاک نے، کسی توہین کرنے والے نے آزادی صحافت کے نام پر رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کی اہانت کرنا چاہی تو شاہراہوں پر اور بہت سے لوگ نکلے، لیکن جس شان کے ساتھ آپ نکلے، جس احترام کے ساتھ آپ نے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا نام لیا، جس عظمت کے ساتھ آپ نے رسالت معاب صلی اللہ علیہ وآلہ وسلم کے مقام بلند کو پہچنوایا، یہ سلیقہ کسی اور کے پاس نہیں ہے، اور یہ سلیقہ اسی فرش عزا کے ذریعے، اسی جلوس عزا کے ذریعے آپ کو نصیب ہوا ہے. یعنی سیدہ زینب سلام اللہ علیہ نے جس عزاداری کی بنیاد ڈالی تھی، اس عزاداری کی بنیاد کے عوض مجھے اور آپ کو یہ ادب، یہ سلیقہ، یہ تہذیب آ گیا کہ کس طریقے سے حق کے لیے صدا کو بلند کرنا ہے. اب چاہے معاملہ توحید کا ہو یا رسالت کا ہو
یا عظمت اہل بیت اطہار علیہم السلام کا ہو یا قرآن مجید کا ہو، آپ کو ایک واضح موقف مکتب کا نظر آئے گا، بس اس موقف کو بیان کرنے کی ضرورت ہے۔ اور وہ جوانان جو سوشل میڈیا کے اوپر اپنا وقت گزارتے ہیں، ان کے لیے لازم ہے کہ وہ اہل بیت اطہار علیہم السلام کے معارف کو سیکھیں، تاکہ وہ وقت گزارنا آپ کا وقت کا ضائع کرنا نہ ہو، بلکہ وقت کو صحیح طریقے سے استعمال کرتے ہوئے مکتب اہل بیت اطہار علیہم السلام کا دفاع اور تبیین ہو۔ تبیین یعنی صحیح طریقے سے بیان کرنا۔ بس اہل بیت اطہار علیہم السلام نے مختلف میادین میں، چاہے وہ میدان جنگ ہو یا میدان جنگ نہ ہو، اس جہاد تبیین کے ذریعے، اپنے بیان کے ذریعے لوگوں کو ہدایت کی طرف رہنمائی کی ہے۔ آج اگر کوئی ہم سے سوال کرے کہ آپ اہل بیت اطہار علیہم السلام کے مکتب کے پیرو کیوں ہیں، کوئی اور مکتب آپ کو کیوں نہیں نظر آتا، تو ہمارا جواب یہی ہونا چاہیے، کیونکہ اہل بیت اطہار علیہم السلام نے جس انداز سے دین کو بیان کیا ہے، اگر کوئی اور اس انداز سے دین کو بیان کرتا ہوا دکھائی دے تو آپ ہمارے سامنے لے کر آئیے۔ حضرات معصومین علیہم السلام نے جس انداز سے دین کو بیان کیا، کیا کوئی اور ہے کہ جس نے دین کو ایسے بیان کیا ہو، جس نے دین کی ان تمام تر عظمتوں کو اس انداز سے بیان کیا ہو؟ تو یقیناً ہمارا جواب نفی میں ہوگا۔ مثلاً ایک رسالت الحقوق جو امام سید سجاد علیہ الصلوۃ والسلام سے منسوب ہے، مل کے صلوات پڑھے محمد و آل امام۔ اس رسالت الحقوق میں آپ دیکھیے امام سجاد علیہ الصلوۃ والسلام نے کس طریقے کے حقوق بیان کیے ہیں۔ مثلا نمازی کے لیے بیان کیا کہ مؤذن کا حق تمہاری گردن پر کیا ہے، امام جماعت کا حق تمہاری گردن پر کیا ہے، یہ بات اجتماعی تھی۔ اس سے بڑھ کر بیان کیا کہ رسالت مآب صلی اللہ علیہ وآلہ وسلم کا حق تمہاری گردن پر کیا ہے، ائمہ اہل بیت اطہار امام معصوم کا حق تمہاری گردن پر کیا ہے۔ بات اجتماعی سے انفرادی سطح پر آئی، شوہر کے حقوق کیا ہیں، زوجہ کے حقوق کیا ہیں، ماں باپ کے حقوق کیا ہیں، شاگرد کے حقوق کیا ہیں، استاد کے حقوق کیا ہیں، ہمسائے کے حقوق کیا ہیں۔ اگر وہ اسلام کے جس نے مجھے اور آپ کو اتنا پابند کیا کہ خبردار تمہاری ذات سے تمہارے ہمسائے کو اذیت نہ ہو، وہ اسلام کیا مجھے اور آپ کو یہ تاکید نہیں کرے گا کہ وہ معصومین کے جنہوں نے تم پر احسان کیا ہے تمہاری ذات سے ان کو اذیت نہ پہنچے؟ یقیناً اسلام نے تاکید کی ہے، اور گاہ بگاہ معصومین علیہ السلام نے اس کو بیان کیا ہے۔ بس یہ جو بیان اہل بیت اطہار علیہ السلام کا آپ کو نظر آ رہا ہے نا، کہ آپ نے مختلف خطبات سماعت کیے ہیں اہل بیت اطہار علیہ السلام کے، مثلا جناب فاطمہ سلام اللہ علیہا فدق کا خطبہ دے رہی ہیں، امیر المومنین علیہ الصلوۃ والسلام خطبہ شخشخیہ دیتے ہوئے نظر آ رہے ہیں، امام حسن مشتبہ علیہ الصلوۃ والسلام حاکم شام کے دربار میں اہل بیت اطہار علیہ السلام کی عظمت کو بیان کر رہے ہیں، امام حسین علیہ الصلوۃ والسلام کل کی مجلس میں آپ کے سامنے بیان کیا کہ خطبہ منا میں کس طرح سے امیر المومنین علیہ الصلوۃ والسلام کی عظمت اور ان کی بلندی کو بیان کر رہے ہیں، اور پھر اس کے بعد امام سید سجاد علیہ الصلوۃ والسلام شام میں دربار یزید میں حضرت امیر المومنین یاسب الدین علی ابن ابی طالب علیہ الصلوۃ والسلام کے فضائل بیان کر رہے ہیں۔ یہ فضائل امیر المومنین علیہ الصلوۃ والسلام کے امام سجاد کیوں بیان کر رہے ہیں؟ آخر کیا وجہ ہے امام سجاد علیہ الصلوۃ والسلام؟ یعنی اگر آپ ربط دیکھیں تو ظاہراً شام کا وہ مجمع کہ جو امام علی علیہ الصلوۃ والسلام کی فضیلت کو سننے سے مانوس تھا ہی نہیں، یہ کتنا سخت کام ہے۔ آپ فرض کیجئے کہ میں آپ کے سامنے ابھی ایسی گفتگو شروع کر دوں کہ جس سے آپ مانوس نہ ہوں، اور مجھے پتہ بھی ہو کہ آپ اس سے مانوس نہیں ہیں، یا الفاظ کو بدل کر کہوں، آپ کے سامنے ایسی گفتگو کروں، ایسے حقائق بیان کروں جو آپ بعض دفعہ مسئلہ نہیں سننا چاہتے۔ مسئلہ یہی تو ہے، یہی تو پیچیدگی ہے ہماری، کہ ہم مومنین کے مجمع میں، مومنین کے حلقے میں، کہ یہاں بیٹھا ہوا فرد فرد الحمدللہ امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام کی ولایت کا معترف، رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی رسالت اور ان کی خاتمیت کا معترف ہے، وہ گواہی دیتا ہے کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم خاتم النبیین ہے، وہ گواہی دیتا ہے خداوند متعال وحدہ لا شریک ہے۔ لیکن آپ دیکھیے ہم خطبہ کے مزاج کو، کہ ہم جیسے ہی گفتگو کرنا شروع کرتے ہیں اور لوگوں کی فیس ریڈنگ کرنا شروع کرتے ہیں، چہرے کے تاثرات پڑھنا شروع کرتے ہیں، فوراً ایک ڈائیورجن لینے کی کوشش کرتے ہیں کہ اب یہ بات ان کے لیے سنگین ہو رہی ہے۔ اور اسی وجہ سے دیکھیں معصومین علیہ السلام کا اسلوب इसीलिए दीन को कहा गया है कि दीन मुझे और आपको हजरत मासूमीन अलैहिमुस्सलाम से लेना है, या उनसे लेना है कि जिन्होंने मासूमीन अलैहिमुस्सलाम की रिवायात को सही तरीके से समझा हो और हम तक मुंतकिल किया हो। सलावात पढ़ दे मिल के मोहम्मद व आले मोहम्मद पर। दो चीजों का मुरक्कब है ना, जिहाद और तबीन, यानी बयान का जिहाद। अब इस जिहाद में क्या होगा? अगर जिहाद में क्या होता है, मुबारजा होता है ना, मुकाबला होता है। मद्दे मुकाबल एक शख्स अपनी जबान के जरिए अपने नजरियात को प्रमोट कर रहा होता है। जिहाद तबीन का मतलब यह है कि आप आइए अपनी शीरी जबान के जरिए हकीकतों को दलील के साथ वाजे कीजिए। यही काम आइमे मासूमीन अलैहिस्सलाम ने किया है। मसलन अगर आप दीन के दिफा के लिए हजरत अमीरुल मोमिनीन अली इब्ने अबी तालिब अलैहिस्सलाम का किरदार देखें तो आपको हर दौर में अली इब्ने अबी तालिब अलैहिस्सलाम मशवरा देते हुए नजर आएंगे। पहले दौर में भी अमीरुल मोमिनीन अलैहिस्सलाम के मशवरे मौजूद, कजावत मौजूद है। दूसरे दौर में आपको इसकी मिसालें और ज्यादा मिलेंगी। वो इसलिए कि पहला दौर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बाद कुल 2.5 साल का था, दूसरा दौर 10 साल तक चला। आपको अमीरुल मोमिनीन अलैहिस्सलाम के मशवरे उसमें नजर आएंगे। तीसरे दौरे हुकूमत में भी अमीरुल मोमिनीन अलैहिस्सलाम, हत्ता जब खतरा इतना बढ़ गया था कि लोगों ने खलीफा के घर को घेर लिया था और चाहते थे कि उनको कत्ल कर दिया जाए, तो अमीरुल मोमिनीन ही थे कि जिन्होंने दिफा के लिए इमाम हसन और हुसैन अलैहिस्सलाम को भेजा था। सवाल पैदा होता है कि अमीरुल मोमिनीन अलैहिस्सलाम मशवरा क्यों दे रहे हैं? अमीरुल मोमिनीन अलैहिस्सलाम दिफा के लिए हसन और हुसैन अलैहिस्सलाम को क्यों भेज रहे हैं? क्या वजह है कि अमीरुल मोमिनीन अलैहिस्सलाम ये इकदाम करते हुए नजर आ रहे हैं? अगर जब हम कुतुब की तरफ मुराजा करते हैं ना और आइमा अहले बैत अतहार अलैहिस्सलाम की इस सीरत को पढ़ते हैं, खुसूसन अमीरुल मोमिनीन अलैहिस्सलाम के इस तर्ज अमल को पढ़ते हैं, तो जो सादा लो अफराद होते हैं ना, वो आकर दुश्मनान दीन खुदा के बास चीजों को मनाकिब बनाकर मनाबिर से बयान करते हुए दिखाई देते हैं। लेकिन जो हकीकत शनास होता है ना, जो अली शनास होता है, वो आकर तजिया और तहलील करके बताता है कि अली इब्ने अबी तालिब अलैहिस्सलाम ने क्यों मशवरे दिए थे और क्यों दिफा के लिए भेजा था। एक सलावात पढ़े मिल के मोहम्मद व आल मोहम्मद पर। ये बात सरसरी तरीके से उबूर करके गुजर जाने वाली नहीं आगा। मैं बार बार आपको इस जाने मुतवज्जे कर रहा हूं। आप में से अक्सर लोग मेरे मिजाज को जानते हैं, अक्सर अफराद मुझे अच्छी तरह से पहचानते हैं। आप में से बहुत से लोग मेरे करीबी दोस्त भी यहां तशरीफ फरमाए। अगर जान मिंबर हुसैन इब्ने अली अलैहिस्सलाम का हो, फर्श हुसैन इब्ने अली अलैहिस्सलाम का हो, तो कलाम दुश्मन हुसैन का नहीं होना चाहिए, बयान दुश्मन हुसैन का नहीं होना चाहिए, हिमायत दुश्मन हुसैन की नहीं होनी चाहिए। यह हमारे मकतब का एक असल उसूल में शामिल है कि हम इस मिंबर से जब कलाम करेंगे तो हुसैन इब्ने अली अलैहिस्सलाम के मिंबर से हुसैन इब्ने अली अलैहिस्सलाम की सीरत को बयान करेंगे और जो इकदाम उन्होंने किए उसका तजिया और तहलील करके दुनिया को बताएंगे कि देखो इस्लाम कितना अजीज था अली इब्ने अबी तालिब को, कि अली इब्ने अबी तालिब अलैहिस्सलाम उस इस्लामी मुआशरे में खाना जंगी नहीं चाहते थे, इसीलिए कभी किसी को मशवरा दे रहे हैं, कभी किसी की हिफाजत के लिए अपने बेटों को भेज रहे हैं। मौला अली अलैहिस्सलाम उनकी मशरूयत को इंडोर्स नहीं कर रहे हैं। मौला अली अलैहिस्सलाम जो दिफा कर रहे हैं दीन का, वो दिफा करने का अंदाज अलग है, उस अंदाज को समझिए। और दो तरफा हमें यह मिजाज समझना होगा। बाज अफराद आकर अपनी तमा के लिए, अपने मिजाज के लिए, अपनी दानिश में, बल्कि लफ्ज तमा को हटा दीजिए, अपने खुलूस में ऐसी बातें मनाबिर से करते हैं कि जिसकी वजह से खुद मकतब अहले बैत अतहार अलैहिस्सलाम को उनके बयान की वजह से नुकसान हो। इस तरफ हमारे मराजे ने हमें मुतवज्जे किया है। आप उन फतावा की तरफ नाजिर हैं, मैं अहले बैत अतहार अलैहिस्सलाम की सीरत की तरफ आपको मुतवज्जे करता हूं। आगा अमीरुल मोमिनीन अलैहिस्सलाम से ज्यादा दिल में दर्द है मेरे जनाब ज़हरा सलामुल्लाह अलैहा के हवाले से। सवाल है आपसे मेरा, मैं कितनी ही मोहब्बत करता हूं सिद्दीका ताहिरा फातिमा जहरा सलावात सलामुल्लाह अलैहा से, शजरा भी हाथ में लेकर आ जाऊं इस सियामामे के साथ कि देखिए मैं उन्हीं के शजरे से ताल्लुक रखता हूं। लेकिन फिर भी मैं ये दावा नहीं कर सकता कि जो मार्फत फातिमा जहरा सलामुल्लाह अलैहा की अली इब्न अबी तालिब अलैहिस्सलातु वस्सलाम को थी, जो मोहब्बत फातिमा जहरा सलामुल्लाह अलैहा की अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम के कलबे मुतहर में थी, जो अजमत जनाबे जहरा सलामुल्लाह अलैहा की अली इब्न अबी तालिब अलैहिस्सलातु वस्सलाम की निगाहों के आगे थी, बेअने ही वही मेरे दिल में, कोई दावा नहीं कर सकता। यह जब वो मोहब्बत मेरे दिल में नहीं, वो अजमत उस तरह से मेरे दिल में नहीं, वो मकाम उस तरह से मेरे दिल में नहीं। हां, हमने इनकी ताजीम के जरिए जनाबे फातिमा के मकाम को समझा है, इनके कलाम के जरिए जनाबे फातिमा सलामुल्लाह अलैहा को समझा है। अगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं, रिवायत लिखी हुई है हदीस मुबारक, फातिमा तो बजा तुम मिन्नी, फकत यही फजीलत है फातिमा ज़हरा सलामुल्लाह अलैहा। अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम के लिए बहुत सारी रिवायात व अहदीस रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बयान की गई, जो किताबों में भी मौजूद है। क्या फकत वही फजाइल अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम के? नहीं, सिर्फ वही फजाइल नहीं है, क्योंकि उन्होंने भी सब कुछ बयान नहीं किया, उन्होंने भी उतना ही बयान किया जितना मैं और आप बर्दाश्त कर सकते थे। हकीकत फातिमी क्या है, हकीकत अलवी क्या है, हकीकत हसनी क्या है, हकीकत हुसैनिया क्या है, ये मैं और आप उस कुन को दर्क नहीं कर सकते कि हुसैन इब्ने अली अलैहिस्सलाम का मकाम इंदल्ला क्या है, वो हकीकत नूरानियत हुसैन इब्ने अली अलैहिस्सलाम क्या है, वो हकीकत नूरानियत हसन इब्ने अली अलैहिस्सलाम क्या है, वो हकीकत नूरानियत फातिमा जहरा सलामुल्लाह अलैहा क्या है, कि जिसके लिए परवरदिगार आलम ये फरमाता हुआ नजर आ रहा है, वमा खलक्तु समाअ मबनियतौ वला अर्दा मदहियतौ वला कमरा मुनीरा वला शमता मुदिया इल्ला फी महब्बत हाउलाइल खमसतिल लजीना हुम तहतल किफा। इससे ज्यादा मैं और आप नहीं समझ सकते जितना उन्होंने बता दिया। एहसान है उनका कि उन्होंने इतना बता दिया, और जितना उन्होंने बताया क्या दुनिया ने उतना भी समझा? अभी जो हम विलायत की बात कर रहे हैं आपके सामने कि अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम का हक विलायत उनको नहीं दिया गया, अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम का मकाम व मंजिलत उनको नहीं दिया गया, इसके ऊपर जो इमाम हुसैन अलैहिस्सलातु वस्सलाम मीना के मैदान में इस्तदलाल कर रहे हैं, जनाबे फातिमा सलामुल्लाह अलैहा जो गदीर के मैदान में बयान कर रही हैं, इमाम हसन मुश्तबा जो हाकिम शाम के दरबार में बयान कर रहे हैं, अगर ये कौन सी वाली विलायत को बयान कर रहे हैं? क्या उनको विलायत तकवीनी समझाने गए? विलायत तकवीनी के मरहले तक तो जब पहुंचेंगे ना, जब इस विलायत जाहिरी को पहचान लेंगे। अभी विलायत तकवीनी का मरहला तो दूर है, अभी तो वो ये समझने से बल्कि ये मानने से कासिर है कि हाँ, बाद अज़ रसूल खुदा सिर्फ अली इब्ने अबी तालिब हक रखते हैं कि इस उम्मत की रहबरी करें, अभी तो वो यही मानने के लिए तैयार नहीं है। उनको विलायत तकवीनी कौन समझाएगा? और बहुत से ऐसे अफराद आपको नजर आएंगे जो विलायत तकवीनी को मान लेंगे। विलायत फेली व दुनियावी कि जो अल्लाह ने उनको हक दिया था उसकी तरफ अपने कदम बढ़ाते हुए नहीं दिखाई देंगे। मैं एक मिसाल देता हूं, फिर आगे बढ़ता हूं। एक सलावात पढ़े मिलके मोहम्मद व आले मोहम्मद पर। और ऐसे अफराद भी आपको दो किस्म के नजर आएंगे, एक वो होंगे कि जो अपने आप को उनके मकतब से वाबस्ता नहीं कहेंगे, वो भी उनकी विलायत तकवीनिया में से बास कमालात के कायल हैं। आप इमाम शाफई के नजरियात को, उनके बयानात को बाज जगह पढ़िए, आप इमाम नसाई की बयानात को पढ़िए जाकर, वो अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम को खलीफा बिला फसल रसूल खुदा तो मेरी और आपकी तरह नहीं तस्लीम करते थे, लेकिन जो कमालात अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम के वो बयान कर रहे हैं और अहदीस को नकल कर रहे हैं अपनी किताबों में, उन अहदीस को जमा कर रहे हैं, वो अहदीस खुद विलायत तकवीनी अली इब्ने अबी तालिब अलैहिस्सलातु वस्सलाम पर दलील है। अब यहां जबान से कह रहे हैं कि अली इल्म में एक तफजीली गिरोह है। बिरादरान ने अहले तसन्नुन में बाज़ अफराद तफजीली कहलाते हैं। ये तफजीली क्यों कहलाते हैं? अच्छा, ये जो नाम रखे जाते हैं ना किसी इल्लत की वजह से रखे जाते हैं, इनको तफजीली क्यों कहते हैं? क्योंकि ये तफजील अली इब्ने अबी तालिब के कायल हैं, फजीलत अली इब्ने अबी तालिब के कायल हैं। अच्छा, क्या बाकी फजीलत अली के कायल नहीं है? नहीं, बाकी भी फजीलत अली के कायल हैं। उनमें और इनमें फर्क क्या है? उनमें और इनमें फर्क यह है कि ये जो तफजीली गिरोह है ये सारे असाब पर अमीरुल मोमिनीन अलैहिस्सलाम को अफजल मानता है, इल्म में, शजात में, करामत में, सखावत में, दयानत में, रासगोई में, कजावत में, اور دیگر صفات جو ہیں. لیکن جب بات مرحلہ سیاست کی آتی ہے نا تو یہی تفضیلی گروہ کہتا ہوا نظر آتا ہے. درست ہے علی ابن ابی طالب علیہ الصلوۃ والسلام بے فرمان محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اعلم الامہ ہیں, امت میں سب سے زیادہ علم رکھنے والے ہیں. اغزاکم علی یعنی قضاوت بہترین کرنے والے علی ابن ابی طالب ہیں. شجاعت علی ابن ابی طالب علیہ الصلوۃ والسلام جیسی کسی میں نہیں ہے بعد از رسول خدا. یہ سب کہتے ہوئے نظر آئیں گے مگر سیاست کے لیے جو ہم نے منتخب کر لیا ہے اس سے آگے ہم نہیں بڑھ سکتے. تو یہ کہلاتے ہیں تفضیلی حضرات. اس کے علاوہ بھی دیگر افراد کو آپ جا کر دیکھیے. کوئی مسلمان آپ مجھے ایسا دکھا دیجئے کہ جس نے امیر المومنین علیہ الصلوۃ والسلام کی فضیلتوں کا انکار کیا ہو مگر یہ کہ وہ نازبی ہو. اور نازبی کو ہم فرقہ اسلامیہ میں سے شمار نہیں کرتے. جس طرح غالی کو شمار نہیں کرتے اس طرح نازبی اور مقصر کو ہم ان فرق میں سے شمار نہیں کرتے جو اسلامی فرقے. تو بہت سے لوگ آپ کو امیر المومنین علیہ الصلوۃ والسلام کے فضائل کو اس انداز سے بیان کرتے ہوئے دکھائی دیں گے. ایک گروہ بتا دیا میں نے آپ کو اور ان میں سے دو شاخیں نکالی. اور ایک گروہ کون سا ہے جو امیر المومنین علیہ الصلوۃ والسلام کو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا جانشین تسلیم کرتا ہے. ہم جیسے ہی افراد تسلیم کرنے کے لیے تیار ہیں, کلموں میں پڑھنے کے لیے تیار ہیں, اذانوں میں اعلان کرنے کے لیے تیار ہیں مگر جب آ کر کہا جائے مولانا صاحب ذرا اپنی آنکھ پر تو علی ابن ابی طالب کی حکومت کو نافذ کریں, ذرا اپنے کان پر تو علی ابن ابی طالب کی حکومت کو نافذ کریں, ذرا اپنی زبان پر تو علی ابن ابی طالب کی حکومت کو نافذ کریں, بھائی آپ نے یہی ادعا کیا ہے نا کہ جس جس کا میں حاکم اس کے علی حاکم. تو علی کس چیز پر حاکم ہے؟ اس وجود پر حاکم ہے نا. اس وجود سے اس معاشرے پر حاکم ہوں گے, اس معاشرے سے اس محلے پر حاکم ہوں گے, اس محلے سے اس شہر پر حاکم ہوں گے. یہی تو امام زمان عجل اللہ تعالی فرجہ الشریف کے لیے میرا اور آپ کا عقیدہ مل کے صلوات پڑھے محمد و آل محمد. شب جمعہ ان کے ظہور میں تعجیل کے لیے ایک اور بلند صلوات پڑھے محمد و آل محمد پر. اگر عقیدہ یہی ہے نا کہ ولایت یعنی جس جس کا میں سرپرست, جس جس کا میں مولا, جس جس کا میں حاکم, جس جس کا میں آقا اس کے علی آقا, تو اب رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی حکومت آپ مجھے بتائیے کہاں کہاں تھی. میرا خطاب ان سے نہیں ہے کہ جو یہاں موجود نہیں ہے, میرا خطاب ان سے ہے جو یہاں موجود ہیں. اگر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی حکومت کہاں کہاں تھی, کیا ایک مسلمان کے وجود کے اوپر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی حکومت نہیں تھی؟ سرکار نے یہ نہیں پوچھا تھا الستو اولا بکم من انفسکم, کیا میں تمہاری جانوں پر تم سے زیادہ حق نہیں رکھتا؟ کیا لوگوں نے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے لیے اپنی جان نہیں دی؟ کیا لوگوں نے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے اپنا مال راہ رسالت میں قربان نہیں کیا؟ کیا لوگوں نے اپنے گھر کے دروازے ان غربا کے لیے نہیں کھول دیے جن کے لیے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے تاکید کی تھی؟ کہ انصار و مہاجرین کو جب بھائی بھائی بنایا تھا تو اس اقوت میں رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے کہنے پر انہوں نے فداکاری کا مظاہرہ نہیں کیا؟ نہیں, سب کرتے ہوئے نظر آ رہے ہیں. پھر علی ابن ابی طالب علیہ الصلوۃ والسلام تک کیوں نہیں پہنچ رہے ہیں؟ کیونکہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اگر یہ کہتے کہ جس طرح کا میں مولا ہوں اس سے کم درجے کا ہی صحیح علی کو مان لو تو معاملہ نہ بگڑتا, لیکن یہاں رسول نے کہا جیسا مجھے مانا ہے ویسا ہی اب علی ابن ابی طالب کو ماننا ہوگا. یعنی جس طرح سے تم میرے فرمان پر عمل کر رہے تھے اب تمہیں علی کے فرمان پر عمل کرنا ہوگا. جس طرح میری موجودگی میں تمہاری مجال نہیں تھی کہ کسی کو میرے مد مقابل لاتے, اسی طرح علی کی موجودگی میں بھی مجال نہیں ہونی چاہیے کہ علی کے مد مقابل کسی کو لے کر آؤ. تو اب یہاں آ کر معاملہ سخت ہوگا, یہاں آ کر معاملہ پیچیدہ ہوگا. کیوں؟ کیونکہ آپ جانتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم, میں نے پہلی یا دوسری مجلس میں اس طرف اشارہ کیا تھا, بنیان گزار تھے. بانی اسلام رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو سمجھا جا رہا تھا, یعنی اسلام کا نفاذ کرنے والے, نافذ کرنے والے رسالت مآب صلی اللہ علیہ وآلہ وسلم تھے. اور اس کے بعد بعض لوگ یہ گمان کرنے لگے تھے علی ابن ابی طالب علیہ الصلوۃ والسلام تو گویا ہم جیسے ہی ہیں. یہ جو آج آپ جملہ سنتے ہیں نا رسول کے لیے کہ رسول ہم جیسے, یہ امیر المومنین علیہ الصلوۃ والسلام کے لیے پریکٹیکلی گمان کیا گیا کہ علی ابن ابی طالب ہم جیسے. اور استدلال کیا کہ عمر میں کم ہے, تو جن کو بنایا تھا ان کے والد نے یہ کہا کہ اگر عمر کا ہی معاملہ ہے, سن کا ہی معاملہ ہے, تو جس کو تم نے بنایا ہے اس سے بڑا سن میرا ہے. अगर सिन से ही उम्र से ही फजीलत का तयन करना है और इस मनसब पर लाकर बिठालना है तो उससे बड़ी उम्र का तो मैं हूं, मुझे लाकर बिठाल दो। लेकिन मामला क्या था, अली इब्ने अबी तालिब अलैहिस्सलातु वस्सलाम क्या हाथ रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हाथ की तरह से था अदल में। और ये मैं नहीं कह रहा हूं, ये अल्लाह के रसूल हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम का फरमान, कफी वकफ अली सवाफिल अदल, मेरा और अली का हाथ बराबर है अदल में। ये हाथ की मिसाल क्यों है, यानी जब अली इब्ने अबी तालिब अलैहिस्सलातु वस्सलाम इस बैतुल माल से कुछ तकसीम करेंगे तो वैसे ही तकसीम करेंगे जैसे रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने तकसीम किया था। अगर मुझे और आपको सिर्फ इस बैतुल माल पर आकर थोड़ी रुक जाना है, इस बैतुल माल के जरिए, इस इस्तियारे के जरिए, इस सिंबल के जरिए मुझे समझना है कि अली इब्ने अबी तालिब अलैहिस्सलातु वस्सलाम जब बैतुल माल क्या है, मुसलमानों की मिल्कियत है ना, मुसलमानों की अमानत है ना, उसमें अली इब्ने अबी तालिब कैसे अमानतदार है। जैसे रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम तकसीम करते थे, अली भी वैसे ही तकसीम करते हुए दुनिया को दिखाई दिए। अब आप मुझे बताइए, जो अली इतना हसास हो कि मुसलमानों की अमानत को वैसे ही तकसीम करे जैसे रसूलल्लाह ने तकसीम किया है, वो अली दीन के मामले में जो अल्लाह की अमानत है कितना हसास होगा। ये मामला आसान था, लोगों ने गुमान किया गोया अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम आगा। ये नाकदरी बड़ी खतरनाक चीज है, इस दौर में हम लोग भी बाद शख्सियात की नाकदरी करते हैं। किस लिए, क्योंकि हमारे दौर में आ गए वो, उनकी गुर्बत यह है कि वो हमारे दौर में आ गए, उनकी परेशानी यह है, उनकी मुसीबत यह है, उनके मसाइब यह है कि वो हमारे दौर में आ गए। अब जब हमारे दौर में आ गए ना तो हम उनको उसी दीद से देखते हैं जिस दीद से सबको देखते हैं, और ये आपको फरमान मिलेगा बिला तजबी। बिटवीन द ब्रैकेट्स में आपके सामने एक बात बयान करूं, बहुत से लोग आप में से गए होंगे जियारत के लिए ईरान इराक शाम, वहां आपने किस किस की जियारत की, मासूमीन अलैहिस्सलाम के अलावा असहाबे मासूमीन की जियारत की या नहीं की। मसलन जिस जमाने में आप अमन अमान के जमाने में गए हों, जनाब ज़ैनब सलामुल्लाह अलैहा की ज़ियारत के बाद हजर बिन अदी की ज़ियारत की या नहीं की, सवाल है। एहतराम के साथ की, बहुत एहतराम के साथ की। अच्छा क्यों एहतराम, क्योंकि मकतब अली इब्ने अबी तालिब अलैहिस्सलातु वस्सलाम को हजर बिन अदी ने अपनी जान, अपनी औलाद की जान, अपना इल्म, अपने तकवा के जरिए पहचानवाया किसी हद तक। यही मामला था ना, हम अगर अपने आप को पीछे लेकर जाएं तो मालिक उश्तर हाशमी है या नहीं है, मालिक उश्तर कौन है, इमामजादे हैं, हाशमी है, हमारी इस्तिलाह में सैयद है, हमारे यहां तो फजीलत का मेयार आगा कुछ ऐसा ही है, हम तो इन्हीं मेयारात के ऊपर देख रहे होते हैं। और ये जरूरत इसलिए कर रहा हूं क्योंकि मैं भी उसी खानवा से ताल्लुक रखता हूं आप में से अक्सर जिस खानदान से ताल्लुक रखते हैं, यानी अक्सरियत यहां पर सादात का मोहल्ला है तो अक्सरियत सादात की होगी। ये मैयार आज जब हमारे हों तो हम जनाबे सलमान की कब्र पर जाएं, इज्जत और एहतराम करें, जनाबे मिकदाद की कब्र अगर मिल जाए इज्जत और एहतराम करें, जनाबे उवैस की कब्र पर आए इज्जत और एहतराम करें, क्यों अइम्मा के असहाब थे ना। गैबत के जमाने के शियों के लिए इमाम सादिक अलैहिस्सलातु वस्सलाम गिरिया कुना नजर आए। अगर ये जिहाद तबीन समझिए आप, अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम से किसी का कोई मुकायसा नहीं है, कोई मुकाबला नहीं है, अली इब्ने अबी तालिब अलैहिस्सलातु वस्सलाम के कदमों की खाक के बराबर कोई नहीं हो सकता। लेकिन समझिए तो अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम की मुश्किल क्या थी, मुसीबत क्या थी, मसाइब क्या थे, उस मुसीबत अलवी को दर्द करने की तो कोशिश करें कि जिसकी वजह से अली को तन्हा कर दिया गया था। लोग ये समझने लगे थे कि अली इब्ने अबी तालिब अलैहिस्सलातु वस्सलाम जिस तरह हम पहलुए रसूल में आकर बैठते थे उस तरह अली भी बैठते थे। लोगों को ये बावर कराया गया था कि अली इब्ने अबी तालिब अलैहिस्सलाम और बाज़ अफराद में कोई फर्क नहीं है, इसीलिए कभी अली इब्न अबी तालिब अलैहिस्सलाम को मस्जिद में बुलाया जा रहा है, कभी शूरा के लिए बुलाया जा रहा है, कभी अली इब्न अबी तालिब अलैहिस्सलाम से आकर कोई मुतालबा कर रहा है कि आप हाथ बढ़ाकर बैत क्यों नहीं कर लेते, कभी अमीरुल मोमिनीन अलैहिस्सलाम को आकर लोग मशवरे देते हुए नजर आ रहे। यही कैफियत आपको इमाम हुसैन अलैहिस्सलाम और इमाम हसन अलैहिस्सलाम की भी नजर आएगी। बाज हमदर्द और बाज मुखालिफ वही मशवरा देते हुए नजर आ रहे हैं कि जो दूसरों के लिए फायदेमंद हो। मैं नहीं कह रहा हूं कि हमदर्द अफराद की हमदर्दी में कोई कमी थी, अगर जान ये समझने की जरूरत है कि इमाम मासूम से ज्यादा बसीरत कोई नहीं रखता। अगर इमाम हुसैन अलैहिस्सलाम और इमाम हसन अलैहिस्सलाम को इमाम मासूम वो लोग समझ रहे होते या समझने के साथ साथ ये अकीदा दिल में रासिक हो चुका होता तो इमाम हसन को आकर मशवरा देते या इमाम हसन से आकर मशवरा लेते। इमाम हसन से मशवरा लेना चाहिए था ना, इमाम हुसैन से मशवरा लेना चाहिए था ना, ये कि उनको मशवरा दिया जाए ना, ये कि उनको बताया जाए। वो डायरेक्शन को मुअय्यन करने वाले, वो जहत को समत को मुअय्यन करने वाले ना, ये कि उनको समत अपनी दी जाए कि मौला इस राह पर चले। लोग आए आकर कहा हुसैन इब्ने अली अलैहिस्सलाम से कि यमन रसूलल्लाह आप गैर मारूफ रास्ते से जाएं। इमाम हुसैन ने कहा गैर मारूफ रास्ते से नहीं जाऊंगा, उसी रास्ते से जाऊंगा जिससे लोग आते जाते हैं। इमाम हुसैन अलैहिस्सलाम ने एक लहजा एक लम्हा एक सूत के बराबर एक धागे के बराबर भी अपने रास्ता तब्दील नहीं किया। बहुत कदावर शख्सियत आई लोगों की निगाह में इमाम हुसैन को मशवरा देने, इमाम हुसैन अलैहिस्सलाम ने अपने मौकिफ को नहीं बदला। इमाम हुसैन क्यों अपना मौकिफ नहीं बदल रहे, बता रहे कि देखो मैं इल्मे लदुन्नी का वारिसदार हूं, जो मैं जानता हूं वो तुम नहीं जानते, लिहाजा एक उम्मत को यह दर्क करना पड़ेगा कि जो आपका इमाम मासूम जानता है ना, जो आपको मासूम रहनुमाई दे रहा है, उससे बढ़कर ना आप दीन के खैरख्वाह हो सकते ना ही आप दीन के नासिर हो सकते। आप जब नासिर कहलाएंगे जब इमाम के हमरकाब दीन की नुसरत करें। आप और मैं कब नासिर कहलाएंगे अगर दीन के, जब इमाम अलैहिस्सलाम की तालीमात के मुताबिक दीन की नुसरत करें। जहां अपने मिजाज को शामिल किया वहां गड़बड़ होगी, जहां अपने मिजाज को शामिल किया। अर्ज कर रहा था क्या मुश्किल थी, मुश्किल ये थी कि उनके ज़माने के अफराद ये समझते थे हमारे ज़माने के हैं। आज भी बड़ी कदावर शख्सियात को हम ये समझते हैं क्योंकि हमारे ज़माने के, इसलिए जैसे चाहो इनके लिए ज़बान को खोल दो। वो कौम जो नस्बतों का एहतराम करने वाली कौम थी, ये कितना दुश्मन का जहरीला प्रोपेगंडा है। आप देखिए, आप समझना चाहते हैं ना शाम में कैसे अफराद अली इब्ने अबी तालिब अलैहिस्सलाम के मुखालिफ आए, जबकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के इतने बयान करदा फजाइल मौजूद थे। अगर जब किसी चीज को समझाना होता है ना तो निचली सतह से समझना होता है। शैतान कभी भी किसी नमाजी को यकदम किसी मैखाने में लेकर नहीं जाता, वो आहिस्ता 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 उस नहज पर लेकर आएगा कि वहां से तब्दीली के बाद फिर इंसान उस मकाम पर पहुंच जाएगा कि जिस मकाम पर जाने से खुदा बंदे मुताल ने, जिस रास्ते पर कदम बढ़ाने से खुदा ने मना किया था। अचानक कर सकता है शैतान ये कि शैतान आए और एक नमाजी का हाथ पकड़े और डायरेक्ट किसी ऐसे मकाम पर ले जाए कि जो नमाजी पसंद नहीं करता, जो इबादत गुजार शख्स पसंद नहीं करता। अचानक तो नहीं करेगा शैतान आकर, अचानक तो मुझसे और आपसे बुतपरस्ती नहीं करवाएगा। वो पहले मेरे दिल में रिया डालेगा, वो पहले मुझे रिया, मैं मुसल्ले पे खड़ा हूंगा, दुनिया ये समझ रही होगी मैं नमाज पढ़ रहा हूं। उसने अगर रियाकारी मेरे दिल में डाली और उसके ट्रैप में मैं आ गया, उसके जाल में मैं फंस गया, तो दुनिया की निगाह में मैं नमाज पढ़ रहा हूं, खुदा की निगाह में बुतपरस्ती हो रही होगी। क्यों? क्योंकि ये सजदा मैं अल्लाह को थोड़ी कर रहा हूं, ये सजदा तो मैं किसी को दिखाने के लिए कर रहा हूं। अच्छा, ये शैतान मुझे रियाकारी के रास्ते पर क्यों लेकर आया? क्योंकि उसको मेरे सजदों का खौफ था, उसको ये खौफ था कि इस सजदे की वजह से ये हिदायत पा जाएगा। अब आपको समझ में आया कि आइम्मा अहले बैत अतहर अलैहिस्सलाम की अतराफ से लोगों को क्यों छाटा गया, क्यों दूर किया गया? क्योंकि अगर अली इब्ने अबी तालिब अलैहिस्सलाम बाद अज़ रिसालत मुआब सल्लल्लाहु अलैहि वसल्लम उस मनसब पर आते तो आगा आज उम्मत का नक्शा ही कुछ और होता। और हम ये बात कहने में इसलिए हक बजाने में कि आपने उस गदीर को तजुर्बा नहीं किया, आपने गदीर की राह को छोड़कर दूसरी राह को मुंतखब कर लिया। लिहाजा हम मकतब तशय्यो से वाबस्ता अफराद ये कहने में हक बजाने में कि अगर विलायत को तस्लीम कर लिया होता तो आज इस अंदाज की मुसीबतें और मुश्किलात ना आ रही होती। मैं अर्ज कर रहा था कि सबक ना समझें, हकीन ना समझें, इस कौम को कहा कि जो नस्बतों को एहतराम देने वाली कौम है। कई दफ़ा मैंने मिसालें दी हैं, एक मिसाल आपके सामने देता हूँ। यहाँ ज़खाने में जो तबरुकात सजाए गए हैं, जब तक ये कपड़ा बाजार में था इसका कोई एहतराम था? हाँ मुझे बताइए, जब तक ये कपड़ा बाजार में था इसका एहतराम था? कोई एहतराम नहीं था। अभी आपने बाजार से खरीदा है और नस्बत दी है कि ये अलम हजरत अब्बास के लिए खरीदा गया है। अभी ये अलम बना भी नहीं है, अभी आप सिर्फ घर में लेकर आए हैं। आप लाते ही इसको ऐसे ही आम कपड़ों की तरह कहीं डाल देते हैं या मुकद्दस मकाम पर जाकर रखते हैं? क्योंकि अब नस्बत हो गई अब्बास अलमदार अलैहिस्सलाम से। इमाम हुसैन अलैहिस्सलाम की सवारी जो करबला में इमाम हुसैन अलैहिस्सलाम के एक लहजे के लिए, तसव्वुर कीजिए कि उस सवारी ने किस जाफिशानी के साथ इमाम हुसैन की नुसरत का हक अदा किया है। अगर उसका एहतराम आप आज तक भूलें, अल्हम्दुलिल्लाह रब्बिल आलमीन हमारी कौम ने उसके एहतराम को भी कि जिसने कुछ देर के लिए इमाम हुसैन अलैहिस्सलाम का दिफा किया, ये कौम इतना नस्बतों का एहतराम करने वाली है।